यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। द्वन्दकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सत्तारूढ़ गठबन्धन बीच थप समन्वय र सन्तुलनको आवश्यकता रहेको नेपाली कंग्रेस पदाधिकारी बैठकको निष्कर्ष। आगामी शनिबार र आइतबार देशभरका 22 लाख बालबालिकालाई भिटामिन ए क्याप्सूल खुवाइँदै र म्यानमारको सैन्य सरकारद्वारा 5,000 कैदीलाई आम माफीको घोषणा।
सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ, प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी हरेक पल खास।
सजिलो अनलिमिटेड रु 699 रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीड़ितलाई न्याय दिने गरी कार्य सम्पादन हुने बताउनु भएको छ। नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको 6 राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायलाई अन्तिम टुंगोमा पुर्याउँदा द्वन्दकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गर्नुभयो।
शान्ति स्थापनाको अन्तिम किस्ता सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन जस्ता आयोगहरू निर्माण गर्ने प्रक्रियामा छौं। देशभरि रहेका द्वन्द पीड़ितहरूलाई भन्न चाहन्छु, शान्ति प्रक्रियालाई अन्तिम रूप दिँदा पीड़ितहरूलाई न्याय दिइन्छ। अमानवीय चरम अपराधहरू, जघन्य अपराधहरू, त्यस्ता कुरालाई छुट हुँदैन, त्यस्तालाई माफी दिन सकिँदैन। र अहिलेको सरकार भनेको नेकपा एमाले र नेपाली कंग्रेसको छ, यो दुईटै पार्टी लागेको छ, दुईटै पार्टीको सरकार लागेको छ, अरू पनि सरकारमा भएका पार्टीहरूको यी कुराहरूमा सहमति छ।
प्रधानमन्त्री ओलीले विविधतायुक्त मुलुकमा सामाजिक सद्भाव सहितको राष्ट्रिय एकता आवश्यक भएकोले एमाले त्यसको अगुवाई गरिरहेको बताउनुभयो। नेपाली कंग्रेसले सत्तारूढ़ गठबन्धनभित्रका दलहरूबीच थप समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउबा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले गठबन्धनमा रहेका दलहरूभित्र सशक्त समन्वयको आवश्यकता उल्ल्याएको प्रवक्ता डाक्टर प्रकाश शरण महत्ते जानकारी दिनुभयो। गठबन्धनको सरकारमा एउटा दलले मात्रै चाहे जस्तो नहुने भन्दै सत्ता गठबन्धन दलहरूबीच समन्वयको आवश्यकता रहेको र सबै कुरा समेट्नुपर्ने विषय बैठकमा छलफल भएको प्रवक्ता डाक्टर महतले बताउनुभयो।
समग्रमा सरकारको पर्फर्मेन्स अझ बेटर हुनुपर्छ र गठबन्धन दल बीच समन्वय हुनु पर्यो र सन्तुलन हुनु पर्यो। सबैको कुराहरू चाहिँ समेट्नुपर्ने पनि आवश्यकता छ र नियुक्तिका कुराहरूमा पनि सन्तुलनको आवश्यकता छ। पार्टीगत एफिलिएसन भन्दा पनि प्रोफेसनल्ली डेलिभरी गर्ने मान्छे चाहिँ आउनुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं। त्यसकै आधारमा सभापतिजीले भन्नुभएको छ, कुराकानी पनि हाम्रो भइराखेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिपक्षमा रहेकाले सरकार ढल्दैछ भन्नु स्वाभाविक भएको भन्दै प्रतिपक्षले भनेकै आधारमा सरकार नढल्ने प्रवक्ता डाक्टर महतले बताउनुभयो। छलफलमा सरकारले गति बढ़ाउनुपर्ने विषय उठेको र त्यस विषयमा सभापति शेरबहादुर देउबाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर संवाद भइरहेको कुरा राख्नुभएको पनि डाक्टर महतले जानकारी दिनुभयो। बैठकमा समग्र राजनैतिक परिस्थितिबारे विश्लेषण, शिक्षक आन्दोलन र पार्टीको संगठन संरचना, आगामी केन्द्रीय कार्य समिति बैठक लगायतका विषयमा पनि छलफल भएको थियो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 परीक्षा सञ्चालन र एसईई को उत्तर पुस्तिका परीक्षणमा सहयोग गर्न शिक्षकहरूलाई आग्रह गरेको छ। आफ्नो पेशागत हक हित र सुरक्षा सँगसँगै विद्यार्थीको भविष्य एवं प्राथमिकताको संवेदनशील पक्षलाई समेत आत्मसात गर्दै पेशागत उत्तरदायित्वकै रूपमा उत्तर पुस्तिका परीक्षण र कक्षा 12 परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीमा रही सहयोग गर्न बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज जारी गर्नुभएको अनुरोध पत्रमा उल्लेख छ। कक्षा 12 परीक्षा यही वैशाख 11 गतेदेखि शुरू हुँदैछ। आगामी शनिबार र आइतबार देशभरका 22,00,000 बाल बालिकालाई राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए खुवाउँदैछ। स्वास्थ्य सेवा विभागका अनुसार राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत भिटामिन ए क्याप्सूल 6 महिनादेखि 59 महिनाका करिब 22,00,000 बाल बालिकालाई खुवाइनेछ। सोही दिन 1 वर्षदेखि 5 वर्षसम्मका करिब 19,00,000 बाल बालिकालाई जुकाको औषधि पनि खुवाइनेछ। राष्ट्रिय भिटामिन ए कार्यक्रममा करिब 52,000 महिला स्वास्थ्य स्वयंसेविका र 15,000 स्वास्थ्यकर्मी परिचालन गरिनेछ। प्रत्येक वर्ष कार्तिक र वैशाखमा भिटामिन ए र जुकाको औषधि बालबालिकालाई निशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ। पोखरा विमानस्थलबाट शुरू भएका अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन सरोकारवाला लागि परेका छन्। हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्स र हिमालय एयरलाइन्सले छेन्दू र लासा उडान गरिरहेको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
दुई विमान कम्पनीले अहिले पोखराबाट सातमा 2 उडान थालेका छन्। सिचुवान एयरलाइन्स र हिमालय एयरलाइन्सले पोखराबाट छेन्दू र लासा उडान थालेका हुन्। चीनको सिचुवान प्रान्त छेन्दूमा 2 व्यावसायिक चार्टर उडान भइसकेका छन्। हिमालय एयरलाइन्सले पनि पोखराबाट लासा उडान शुरू गरेको छ। आन्तरिक उडान र केही चार्टर उडानमा सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयले पहिलो व्यावसायिक उडान गरेको हो। लामो समयको प्रतीक्षापछि प्राप्त उपलब्धि टिकाइराख्न पोखरेलीहरू पर्वनात्मक गतिविधिमा लागेको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य
अहिले यो विषयमा चाइनाले नेपाल भ्रमण वर्ष नै घोषणा गरेको र पोखरा महानगरपालिकाले नि पोखरा भ्रमण वर्ष घोषणा गरेको अवसरमा चाइनाले नेपालको गन्तव्यको रूपमा 5,00,000 पर्यटन चाहिँ भित्राउने रणनीति भएको कारणले उसले हरेक कुराले प्रबन्धन गरेको कारणले अहिले चाहिँ सहज जस्तो लाग्छ। पोखरा यसै डिस्टिनेसनको हब पनि हो, नेपालको मिड बिन्दु भएको कारणले यहाँ धेरै सम्भावना छ।
सिचुवानले पहिलो चरणमा कम्तीमा 10 उडान गर्ने तयारी गरेको छ। त्यसपछि सेड्युल बनाएर उडानलाई नियमित गर्नेछ। लामो समयदेखि पोखरेली समुदायको माग तथा सरकारी तथा निजी क्षेत्रको संयुक्त प्रयासबाट उडान शुरू गरिएको हो। उडानलाई नियमित बनाउनु पर्छ भन्ने पक्षमा चिनियाहरू पनि छलफलमा जुटेका छन्। चीनको सिचुवान प्रान्तमा मात्रै 9 करोड़ जनसंख्या रहेको छ। छेन्दुबाट अधिकतम पर्यटन पोखरा ल्याउने लक्ष्यका रूपमा हेरेको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउनुहुन्छ।
हाम्रा पर्यटन प्रवर्धनको लागि र हामीले घोषणा गरेका यस्ता क्रियाकलाप र कार्यक्रमहरूलाई टेवा दिनको लागि पनि अन्तर्राष्ट्रिय उडानहरू पोखरा भएर हुनुपर्ने कुरामा हामी सचेत पनि छौँ।
हवाई सेवाको नियमनकारी निकाय नागरिक उद्यन प्राधिकरणले चीनसँगै अन्य मुलुकहरूमा पनि उडानका लागि छलफल भइरहेको प्राधिकरणका उपमहानिर्देशक देव चन्द्रलाल कर्ण बताउनुहुन्छ।
भुटान एयरलाइन्सलाई हामी भनिरहेका पोखरामा हाम्रो स्ट्यान्डहरू खाली चाहिन्छ, आओ जहाज राख, यताबाट फ्रिडम पनि भुटानबाट पोखरा आओ, पोखराबाट अन्त पनि तिमीलाई कहाँ जानु चाहिन्छ, सिङ्गापुर जानु छ, थाइल्यान्ड जानु चाहिन्छ, यो फ्रिडम भन्छ, त्यो पनि हामी दिनको लागि तयार छ। अब उनीहरूले पनि आफ्नो सबैले बिजनेस चाहिँ बनाइरहेछ।
पोखरा प्राकृतिक सांस्कृतिक तथा साहसिक पर्यटकीय गन्तव्य भएका कारण चिनिया पर्यटकहरूको रोजाई पर्ने गरेको छ। यी नयाँ हवाई सम्बन्धले चीनले घोषणा गरेको भिजिट नेपाल 2025 र पोखरा पर्यटन वर्षलाई टेवा पुर्याउँदै नेपालमा अन्तर्राष्ट्रिय पर्यटकहरूको आगमन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। गौरव त्रिपाठी, रेडियो नेपाल।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक स्थिरताका निम्ति संविधान संशोधन जरूरी रहेको बताउनु भएको छ। आज भैरवामा प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा वहाँले नेकपा एमाले र नेपाली कंग्रेसले सरकार गठनका बेला संविधान संशोधनको कुरा ल्याए पनि अहिले चासो नदिएको आरोप लगाउनुभयो। वहाँले गत फागुन 11 गतेदेखि पूर्वको झापाबाट शुरू भएको तराई मधेस जागरण अभियान अन्तर्गत हुलाकी मार्गको यात्रा का क्रममा किसानका समस्या सहित बेपत्ता परिवारका समस्या बुझ्ने मौका पाएको बताउनुभयो। हेमोफिलियाका बारेमा जनचेतना एवं रक्तदान कार्यक्रम आयोजना गरी आज विश्व हेमोफिलिया दिवस मनाइएको छ। हेमोफिलिया रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो। चिकित्सकहरूका अनुसार हेमोफिलिया मानव रक्त तत्वहरूमा कुनै एउटा तत्वको कमी भएर सृजना हुने अवस्था हो। यो रोगमा घाउ, चोट, टकठक्कर आदिका कारण मात्र नभई आफै आन्तरिक रक्तस्राव भइरहने हुन्छ। हेमोफिलिया पहिचानमै धेरैको ढिलाइ हुने र औषधि निकै महँगो हुने भएकाले यसका बिरामीहरू उपचारबाट वञ्चित भइरहेको नेपाल हेमोफिलिया सोसाइटीका अध्यक्ष नवीन ढुंगेलले बताउनुभयो। नेपाल हेमोफिलिया सोसाइटीले विश्व हेमोफिलिया महासंघको अनुदानमा औषधि उपलब्ध गराउँदै आएको छ। सोसाइटीले विगत 30 वर्षदेखि हेमोफिलियाका बिरामीलाई अनुदान मार्फत औषधि उपलब्ध गराउँदै आएकामा हाल भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउने घोषणा गरेको छ। हेमोफिलिया सोसाइटीका अनुसार नेपालमा हाल करिब 900 जना यो रोगका बिरामीका रूपमा पहिचान भएका छन्। सरकारले आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण सम्बन्धी ऐन लागू गरेको छ। ऐन कार्यान्वयनमा आएसँगै स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रूपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढ़ाउन कानूनी बाटो खुलेको छ। नेपालमा विगतमा बनेको मापदण्डका कारण बालबालिकामा आवश्यकता भन्दा बढ़ी आयोडिन उपलब्ध हुँदा गम्भीर स्वास्थ्य समस्या आएको मन्त्रालयद्वारा एक दशक अघि गरिएको अनुसन्धानले देखाएको स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत पोषण शाखा प्रमुख लीला विक्रम थापाले बताउनुभयो। पछिल्लो समय रोजगारीको सिलसिलामा युवाहरू विदेशिने क्रम बढ़िरहेका बेला गुल्मीको मुसिकोटका युवाहरू मिलेर गाउँमै रोजगारीको वातावरण समेत सृजना गरिरहेका छन्। उनीहरूले बाख्रा पालनबाट राम्रो आमदानी गर्दै आएका छन्। गुल्मीबाट संवाददाता सूर्य सुनारको रिपोर्ट।
जिल्लाको मुसिकोट नगरपालिकाको गहियारामा कालिका पशुपालन तथा कृषि फार्म स्थापना गरेर 7 जना युवाहरू मिलेर बाख्रा पालन गर्नु भएको छ। शुरूमा 7 जनाको साझेदारीमा मिलेर शुरू गरेको बाख्रा पालन अहिले 2 जनाले मात्र सञ्चालन गर्नु भएको छ। फार्म शुरू गरेको अहिले 5 वर्ष पुगेको छ। कालिका पशुपालन तथा कृषि फार्मका संचालक खगराज खरेल:
अहिलेसम्म ठिकै भएको छ, ब्याङ्कको किस्तासित त भरिएको छ, राम्रै छ, गर्न सक्यो। हाम्रो लगानी त लगभग 1.5 करोड लगानी भएको, यहाँ बाख्रा पालन गर्न सके राम्रो, आफै खट्नु पर्छ, अरूका भरोसा राखेर हुने कुरो होइन। स्थानीय सरकारले 2 वटा बोका दिएको, यहाँ बाटो खनिदिएको।
अहिले फार्मबाट प्रत्यक्ष 5 जनाले रोजगारी पाएका छन्। व्यावसायिक रूपमा बाख्रा पालनबाट सन्तुष्ट रहेको कालिका पशुपालन तथा कृषि फार्मका संचालक कुलबहादुर पौडेलले बताउनु भयो:
5 जना रोजगार दिइएको छ, चरण क्षेत्रमा रहिजाँदा फेरि अलिअलि बाघले खाने गर्छ, त्यताबाट नोक्सान भएको छ, सन्तुष्टि त छौ, अलि मेहनत आफैले धेरै गर्नुपर्ने रहेछ।
मुसिकोट नगरपालिकाले व्यावसायिक बाख्रा पालन गर्ने कृषकहरूलाई विभिन्न समयमा अनुदानका कार्यक्रमको माध्यमबाट सहयोग गरिएको नगर प्रमुख जीवलाल खरेल जीवनले बताउनुभयो।
50 भन्दा बढी बाख्रा पालन गर्नेलाई ठूला किसान मानेर हामीले मासिक भत्ता हिसाबले 6-6 महिनामा उहाँहरूलाई सहयोग गर्ने कार्यक्रम छ। अरू किसिमले पनि उहाँहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम छ भने साना बाख्रा पालक किसानहरूलाई बाख्रा टेवा कार्यक्रम मार्फत उहाँहरूलाई फोर निर्माण गर्न, फोर सुधार गर्न सहयोग गर्ने गरेका छौँ। प्रत्येक बाख्रा पालकहरूलाई हामीले कुनै न कुनै हिसाबले उहाँहरूको बाख्राहरूको नस्ल सुधारमा, खोर सुधारमा, पोषण सुधारमा सहयोग गर्ने कार्यक्रम ल्याएका छौं।
नगरपालिकाले रोजगारीको लागि विदेश जाने युवाहरूलाई यही टिकै राख्न युवा लक्षित कार्यक्रम समेत सञ्चालन गरेको छ। सूर्य सुनार, रेडियो नेपाल, गुल्मी।
चितवन मिल्कले 1 वर्षमा 1.15 करोड लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ। किसानबाट संकलन भएको दूधबाट गत सालको चैत्र मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन भएको हो। भरतपुर महानगरपालिका एक ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक 45,000 लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गा प्रसाद पराजुलीले जानकारी दिनुभयो। गर्मी बढ़न थालेपछि भने दूध संकलन घटेको छ। गत चैत्रमा दैनिक 25,000 लिटरसम्म दूध संकलन भएको थियो। पाउडर र बटर बनाउनका लागि मेचीदेखि महाकालीसम्मका डेरीबाट दूध संकलन हुने गरेको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यविन्दु नगरपालिका 15 स्थित नारायणी नदी किनारबाट बेपत्ता 2 बालकको शव फेला परेको छ। साथीहरूसँग मंगलबार नारायणी नदीमा पौडी खेल्न गएका 2 बालक डुबेर बेपत्ता भएका थिए। मध्यविन्दु नगरपालिका 12 बस्ने 15 वर्षीय विजय पौडेल र 13 वर्षीय प्रज्वल पौडेलको शव नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताउनुभयो। बाजुरामा बाढ़ी पहिरो र भूकम्प पीड़ित परिवारलाई करिब 5 वर्षपछि तेस्रो किस्ता रकम उपलब्ध हुने भएको छ। बाढ़ी पहिरो तथा भूकम्पबाट प्रभावित भएका नागरिकलाई स्थानीय तहले 10%, प्रदेश सरकारले 30% र संघीय सरकारले 60% रकम दिने निर्णय भएबमोजिम तेस्रो किस्ता रकम वितरण गर्न लागि जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। 2077 सालदेखि बाढ़ी पहिरो र भूकम्पबाट पीड़ित बनेका स्थानीय तेस्रो किस्ता रकम नपाउँदा टीनको टहरामै रात बिताउन बाध्य छन्। पहिलो किस्ता 50,000, दोस्रो किस्ता 2,50,000 रकम उपलब्ध भएपछि तेस्रो किस्ता रकम पाउन भने करिब 5 वर्ष कुर्नु परेको पीड़ितको गुनासो छ। अब अन्तर्राष्ट्रिय समाचार। म्यानमारको सैन्य सरकारले नयाँ वर्षको उपलक्ष्यमा करिब 5,000 कैदीलाई आम माफी दिने घोषणा गरेको छ। सन् 2021 म्यानमारको सेनाले त्यहाँको निर्वाचित सरकार र निर्वाचनमा दुई तिहाई भन्दा बढ़ी समर्थन प्राप्त आङ सान सू चीको नेशनल लीग फर डेमोक्रेसी पार्टीका नेता तथा दलका निर्वाचित सांसदलाई नियन्त्रणमा लिएको थियो। सेनाको कुपछि लोकतान्त्रिक अभ्यासमाथि अंकुश लगाउँदै आएको दल विरोधी अभियानले देशलाई बहुपक्षीय गृह युद्धमा फसाए पछि जुन्टाले हजारौं प्रदर्शनकारी र अधिकार कर्मीलाई पक्राउ गरी बन्दी बनाएको थियो। म्यानमारमा राष्ट्रिय पर्व वा बौद्ध धर्म सम्बन्धी चाड़हरूको अवसरमा आम माफी दिने प्रचलन रहेको छ। आनी बानीमा कुनै समस्या नदेखिएका व्यक्तिका लागि आम माफीको घोषणा गरिन्छ। इजरायलले विस्थापित प्यालेस्टाइनीहरूको शिविरमा गरेको आक्रमणमा कम्तीमा 25 जनाको मृत्यु भएको छ। दक्षिणी शहर खान युनुसको अल मवासी क्षेत्रका शिविरहरूलाई लक्षित गरी इजरायलले आक्रमण गरेको थियो। घटनामा अधिकांश महिला र बालबालिकाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इरान र पाकिस्तानबाट 6,000 भन्दा बढ़ी अफगान परिवार स्वदेश फर्किएका अफगानिस्तानको समस्या समाधान सम्बन्धी उच्चायोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पूर्वी नानगहार प्रान्तको तोरखाम सीमापारी, दक्षिणी कान्दहार प्रान्तको स्पिन बोल्डक सीमापारी र पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमानाका हुँदै शरणार्थीहरू स्वदेश फर्किएका हुन्। करिब 70 लाख अफगानी शरणार्थी मध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू अहिले विदेशमा बसिरहेका छन् र अधिकांश अफगानिस्तानको छिमेकी देश पाकिस्तान र इरानमा बस्दै आएका छन्। अफगानिस्तानको अन्तरिम सरकारले पटक पटक अफगानी शरणार्थीहरूलाई शरणार्थीको रूपमा विदेशमा नबस्न र आफ्नो देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालमा केही भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाषी निर्माण गर्न खोजिएकाले सरकारले गरेका काम, प्रभाव र परिवर्तन नागरिकसम्म पुर्याउन जरूरी रहेको बताउनु भएको छ। मन्त्रालयद्वारा बिहिबार भैरहमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री दाहालले शुरू गरिएका योजना तोकेकै समयमा पूरा हुने गरी काम गर्न जरूरी रहेको पनि बताउनुभयो। कार्यक्रममा मन्त्रालयका सचिव केशव कुमार शर्माले आजना अल्पत्र पार्ने, समयमा पूरा नगर्ने जस्ता कार्य अब हुन नदिइने बताउनुभयो। सड़क आजना निर्माण गर्दा सर्वसाधारणलाई सकेसम्म कम समस्या पर्ने र यातायात अवरूद्ध हुन नदिने गरी गर्न समेत कार्यक्रममा जोड़ दिएको थियो। शेयर बजार मापक नेप्से परिसूचक बिहिबार 26.49 अंकले बढ़ेर 2,722.73 बिन्दुमा पुगेको छ। यस्तै बिहिबार 10,79 करोड़ रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस्तै बिहिबार सुनको मूल्य पनि बढ़ेर नयाँ रेकर्ड बनाएको छ। बिहिबार सुन प्रतितोला 1,90,600 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। काठमाडौँको भिरकुटी मण्डपमा खाना महोत्सवको आयोजना हुने भएको छ। नेपाली खानाको प्रवर्धनका लागि नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा वैशाख 6 गते शनिबार भ्रिकुटी मण्डपमा खाना महोत्सव हुने अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका संयोजक अरूण अधिकारीले जानकारी दिनुभयो। महोत्सवमा नेवारी, थारू, राई लिम्बू, थकाली लगायत विभिन्न जात जातिका मौलिक खानाहरू रहनेछन्।
वहाँ हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
नेपाली क्रिकेट टोलीको आईसीसी टी20 वरियता खस्किएको छ। नेपाल एक स्थान तल झर्दै 18 स्थानमा पुगेको हो। नेपाल आफूभन्दा तल्लो वरियतामा रहेको कुवेतसँग 3 रनले पराजित हुँदै हङकङमा यसै साता सम्पन्न 4 दिवसीय टी20 श्रृंखलाको उपाधिबाट वञ्चित भएको थियो। नेपालको रेटिङ पोइन्ट 169 छ। एसोसिएट राष्ट्रमा नेपालभन्दा अगाडि स्कटल्याण्ड, नेदरल्याण्ड, नामिबिया, युए र अमेरिका 13-17 स्थानमा छ। भारत वरियताको शीर्ष स्थानमा कायम छ। यसै गरी अस्ट्रेलिया, इङ्ल्याण्ड, न्यूजील्याण्ड, वेस्ट इण्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान क्रमशः 2-10 स्थानमा छन्। यता अलराउण्डरको वरितामा दिपेन्द्र सिंह गैरी 1 स्थान खस्किँदै 3 स्थानमा पुगेका छन्। यस्तै ब्याटिङ वरितामा दिपेन्द्र 56, कप्तान रोहित कुमार पौडेल 66, आसिफ शेख 70 र कुशल फुर्तेल 95 स्थानमा छन्। दिपेन्द्र र रोहित 4 स्थान खस्किँदा आसिफ र कुशलको वरिताक्रम कुनै परिवर्तन भएको छैन। बलिङतर्फको वरितामा दिपेन्द्र 78 र सोमपाल कामी 96 स्थानमा छन्। दिपेन्द्र 13 र सोमपाल 9 स्थान खस्किएका हुन्। नेपालगंजमा हुन लागेको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। नेपालगंज रंगशालामा वैशाख 5 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई भव्य बनाउन रंगशाला सरसफाई, रंगरोपण, खेलाड़ी आवास, यातायातको व्यवस्था सबै तयारी पूरा भएको प्रतियोगिता आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो। नेपालका सात र भारतको एक टोली गरी आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा घरेलु टोली बाँके एघार, सशस्त्र प्रहरी बलको ईपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एएफसी, सुदूरपश्चिम एएफसी, सिलगुडी फुटबल क्लब र रौतहट जिल्ला फुटबल संघ टोलीले प्रतिस्पर्धा गर्नेछन्। बाँकी जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेता टोलीले रु 5,05,555 र उपविजेता टोलीले रु 2,50,000 ट्रफी मेडल सहित पुरस्कार प्राप्त गर्नेछन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत देशको पहाड़ी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा र हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस, वर्षा 40 मिलिमिटर। काठमाडौँको अधिकतम 26.6 डिग्री सेल्सियस, न्यूनतम 15.7 डिग्री सेल्सियस, वर्षा 1.8 मिलिमिटर। पोखराको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 20 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 26.6 डिग्री सेल्सियस, न्यूनतम 19.7 डिग्री सेल्सियस, वर्षा 5.8 मिलिमिटर। र दिपायलको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 7.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। द्वन्दकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सत्तारूढ़ गठबन्धन बीच थप समन्वय र सन्तुलनको आवश्यकता रहेको नेपाली कंग्रेस पदाधिकारी बैठकको निष्कर्ष। आगामी शनिबार र आइतबार देशभरका 22 लाख बालबालिकालाई भिटामिन ए क्याप्सूल खुवाइँदै र म्यानमारको सैन्य सरकारद्वारा 5,000 कैदीलाई आम माफीको घोषणा। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।